بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيدنا محمد خاتم النبيين وعلى آله وأصحابه وعلى من تبعهم بإحسان إلى يوم الدين. اللہ کے آخری نبی حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم 40 سال کی زندگی جب ہوئی تو اللہ نے آپ کے نبی ہونے کا اعلان کروایا. 40 سال کی زندگی تک لوگ آپ کو مکہ میں صادق اور امین کہتے تھے. صادق کے معنی سچا اور امین کے معنی امانت دار. 40 سال تک کوئی بھی حضور کو نبی کے طور پر پہچانتا نہیں تھا. آپ تو یتیم پیدا ہوئے تھے. نبی پاک صلی اللہ علیہ وسلم جب پیدا ہوئے تو آپ کے ابا حضرت عبداللہ کا انتقال ہو گیا تھا، یتیم پیدا ہوئے تھے. تھوڑے دن میں ممی کا بھی انتقال ہو گیا، ماں امینہ کا انتقال تھوڑے دن میں. دادا دیکھ بھال کرتے تھے تو دادا عبد المطلب کا بھی انتقال ہو گیا. پھر چچا ابو طالب، وہ حضور کو دیکھتے تھے اور پالتے تھے، بڑا کرتے تھے. 40 سال تک کوئی بھی آپ کو رسول نہیں جانتا تھا. 40 سال تک مکہ والے دو خوبی دیکھتے تھے، الصادق الامین، یہ سچے آدمی ہیں اور یہ امانت دار آدمی ہیں. یہ دو خوبی ایسی ہے کہ جو انسان بھی اپنے اندر اپنا لیتا ہے تو وہ انسانوں کو لوگ چاہنے لگتے ہیں، لوگوں کی نظر کے اندر وہ محبوب ہوتا ہے. ایک سچائی، سچائی کا مطلب یہ ہوتا ہے کہ جیسا ہے ویسا کہو، اس کو سچائی کہتے ہیں. جیسا ہے ویسا کہو اور ایسا کرو، یہ سچائی کہلاتی ہے. سچائی کی ضد ہوتی ہے جھوٹ، اور جھوٹ گناہ کبیرہ ہے، بڑا گناہ سمجھا جاتا ہے. آج کل لوگ کیا سمجھتے ہیں کہ جھوٹ کوئی چھوٹا سا گناہ ہوگا؟ اچھی طرح دھیان میں رکھو کہ جھوٹ بولنا یہ کوئی چھوٹا گناہ نہیں ہے، یہ گناہ کبیرہ بڑا گناہ کہلاتا ہے. سچائی یعنی سچ بولنے کی عادت، جیسا ہے ایسا کہنے کی عادت، یہ انسان کو بہت ساری نیکیاں، اچھے کام سکھاتی ہے. ایک آدمی آئے نبی پاک صلی اللہ علیہ وسلم کے پاس اور آ کر کہنے لگے کہ مجھے اپنے اندر بہت سی غلط باتیں ہیں، وہ چھوڑ دینی ہیں، مجھے اچھا انسان بننا ہے. اب بہت سی بری باتیں ہیں وہ چھوڑ دینی ہیں، لیکن شروعات میں کہاں سے کروں؟ ایک دم سے سارا آدمی ایک رات میں تو کوئی ولی نہیں بن جاتا. تو نبی پاک صلی اللہ علیہ وسلم نے ان کو فرمایا کہ سچائی سے شروعات کرو، جھوٹ چھوڑنے سے شروعات کرو. کہ جھوٹ چھوڑو اور سچائی کو اپنا لو، بس تم دھیمے 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 نیک بن جاؤ گے. اب وہ آدمی، حضور نے اتنا کہا؟ उसने वादा कर लिया कि हुजूर मैं झूठ नहीं बोलूंगा, सच ही बोलूंगा। अब हुजूर के पास से निकल कर गए, इतने में उनका टाइम हुआ जीना का। तो उसने सोचा कि अगर मैं जीना करने जाऊंगा और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम बाद में पूछेंगे कि जीना किया नहीं किया, तो हुजूर को ऐसा थोड़ा कह सकता कि हां मैंने जीना नहीं किया, झूठ थोड़ा बोल सकता हूं हुजूर के सामने। और ये भी नहीं कह सकता कि हां मैंने जीना किया, नबी के सामने हिम्मत कैसे हुए। तो फिर उन्होंने जीना छोड़ दिया कि जीना करूंगा और हुजूर पूछेंगे तो झूठ तो बोल नहीं सकता, इसलिए भाई जीना मत करो। फिर शराब का टाइम हुआ तो उन्होंने सोचा कि अगर शराब पीऊंगा और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम पूछेंगे तो मैं क्या कहूंगा, शराब पी ऐसा कहूं नबी को और पी और झूठ बोलूं, तो मैं वादा करके आया हूं कि मैं झूठ नहीं बोलूंगा। और तो शराब भी छूट गई। घर ये कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने उनसे वादा लिया कि सच्चाई से शुरुआत करो, झूठ छोड़ो, तो इतना जबरदस्त काम हो गया कि दूसरी बहुत सारी बुराइयां उनकी जिंदगी में से निकल गई और बहुत सारी अच्छी आदतें उनकी जिंदगी के अंदर आ गई सच्चाई की बरकत से। अब मैं आपको दूसरी मिसाल दूं, आज के हालात में अगर हम सच्चाई अपना ले रहे तो हमारी रोजी भी हलाल हो जाएगी और हराम रोजी से भी हम बच जाएंगे। जैसे कोई आपको पूछे कोई माल के बारे में, आपको सच बोलना पड़ेगा कि कौन सी क्वालिटी का माल है, कितने का माल है। अब अगर आप वहां झूठ बोलेंगे कि 50 डॉलर का माल है और आपने कहा ये तो मैंने 100 डॉलर में खरीदा है, 10 डॉलर नफा, ये तो हराम का हो गया, झूठ बोल करके कमाया। वो आपके माल के अंदर कोई खामी है, फॉल्ट है, तो आपको सच बोलना पड़ेगा कि इसके अंदर ये फॉल्ट है। नहीं बोला और झूठ बोल के बेच डाला तो बिक तो गया लेकिन कमाई में हराम आ गया। तो सच्चाई एक ऐसी खूबी की चीज है कि इंसान के अंदर सच्चाई की बरकत से बहुत सारी भलाई आती है और बहुत सारी बुराइयां निकल जाती है। ये सच्चाई का कमाल है। और सच्चाई ये इस्लाम की बड़ी खूबियों में से एक खूबी है और झूठ ये बड़ा गुनाह है, छोटा नहीं, बड़ा गुनाह, गुनाह कबीरा कहलाता है। और आज लोग बेतकल्लुफ, यानी अब तो ऐसा हाल हो गया है कि सच तलाश करना पड़ता है, सच ढूंढना पड़ता है कि सच है कहां, और झूठ इतना आम है कि सच तलाश करना पड़ता है, ऐसा जमाना आ गया। इसलिए अपने अंदर सच्चाई की खूबी पैदा करो, झूठ की बुरी आदत अपने अंदर से निकालो। बाद लोग यूं समझते हैं कि मस्ती मजाक में झूठ बोलना, मस्ती मजाक में भी झूठ बोलना सही नहीं है, उसकी इजाजत नहीं है मस्ती मजाक में भी। लोग मस्ती मजाक में एक दूसरे के साथ हंसी करने में, दोस्तों की छेड़छाड़ में झूठ पे झूठ बोलते हैं, वो भी गलत है। दोस्तों के साथ हंसी मजाक करो तो सच्चाई के अंदाज में करो, वहां भी झूठ नहीं बोल सकते। जैसे एक औरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के पास आई, दोसी थी, बड़ी उम्र की औरत थी, और उसने पूछा नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को जन्नत के लिए, तो हुजूर ने उसको सच्ची बात फरमाई कि दोसियां बुढ़ियां जन्नत में नहीं जाएगी, दोसिया बुढ़िया जन्नत में नहीं जाएगी, एकदम सच बात हुजूर ने कही। इसलिए कि जन्नती लोग जब जन्नत में जाएंगे तो 33 बरस की उनकी उम्र होगी, 30 और 3 बरस की उम्र में जन्नत में जाएंगे, बुढ़ापे में जन्नत में जावे तो क्या मजा आवे वहां पर। अब देखो हुजूर ने उस औरत के साथ मजाक की लेकिन सच्चाई के साथ की। तो ये सच्चाई की आदत हर जगह के ऊपर हमें अपनाने की जरूरत है। कारोबार करो, बिजनेस करो, डील करो, हर जगह सच्चाई हमारी जुबान के ऊपर होनी चाहिए। बाद लोग क्या कहते हैं, इमा कई इमा हूं छू एम, यूं करके एक साथ ग्यारह झूठ बोल डालते हैं। और वो भी काई के लिए, $50-100 के वास्ते। ये नहीं सोचते कि उसके पीछे हमारी आखिरत का कितना बड़ा नुकसान हो गया, कितना बड़ा नुकसान हो गया हमारी आखिरत का। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को पूरे मक्का में 40 साल तक नबी और रसूल के तौर पर कोई नहीं पहचानता था। पूरे मक्का वाले ये पहचानते थे अस्सादिक, ये आदमी बिल्कुल सच्चे आदमी हैं। और दूसरी खूबी क्या थी, अल अमीन, अमानतदार, बिल्कुल अमानतदारी कि जो चीज देवे। उस जमाने में बैंक नहीं थी तो लोग क्या करते थे, अपने पास सोना आवे, गोल्ड सिल्वर, तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के पास रख देते थे। अब जो बाद में लेने आवे, दो बरस बाद, पांच बरस के बाद, तो उसकी वो चीज जैसी की वैसी हुजूर दे दे, ये अमानतदारी। वो रख गया फिर लेने आया, जैसी की वैसी दे दी उसको, अमानतदारी। अमानतदारी माल में है, दौलत में है, पैसों में है, ये तो सब समझते हैं अमानतदारी। लेकिन अमानतदारी बातचीत में भी होती है। मैं तुमको प्राइवेट में, खानगी में कोई बात कहूं तो आप लीक नहीं कर सकते, आप दूसरे को नहीं कह सकते। दूसरों को कहोगे तो ये खियानत कहलाएगी। वह ये बात अपने दो के बीच में, ये अमानत हो गई। अब अगर आपने लीक कर दी और दूसरे को कह दिया तो खियानत का गुनाह होगा आपको। किसी ने कोई पोस्ट आपको भेजी, शेयर किया कोई मैसेज और आपने ग्रुप में डाल दिया, अब उसने आपको प्राइवेट भेजा था, आपने क्यों शेयर किया सब ग्रुपों में, खियानत का गुनाह होगा आपके ऊपर। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम बड़े अमानतदार थे। लोगों का माल हो, लोगों की बात हो, लोगों की कोई चीज हो, वो हुजूर अपने पास ही रखते थे, किसी को जर्रा बराबर भी खियानत नहीं करते थे। ये दोनों खूबी आज हमें अपनाने की जरूरत है। अच्छा, काबा बना हुजूर की जवानी में, अभी हुजूर नबी नहीं बनाए गए थे, काबा बनाया। काबा पहले से था लेकिन पुरानी बिल्डिंग हो गई थी। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम का खानदान कुरैश, वो काबा के मुतवल्ली लोग थे। उन्होंने सोचा कि चलो काबा बनाओ नए सिरे से। तो कुरैशियों ने चंदा चालू किया काबा नया बनाने के लिए। ध्यान से सुनने की बात है, वो बुत की पूजा करते थे, मूर्ति पूजा करते थे, मुशरिक काफिर थे। लेकिन उन्होंने क्या ऐलान किया कि अल्लाह का घर काबा बनाने में हलाल के पैसे चाहिए, एक पैसा भी हराम का अल्लाह के घर में नहीं लगाएंगे, ये इन्होंने ऐलान किया। चंदा किया, चंदा कम आया ने काबा बनाने का खर्चा ज्यादा। अब क्या करें, अजीब, एस्टीमेट ज्यादा ने डोनेशन कम। काबा बनाने के लिए जितना खर्चा चाहिए वो ज्यादा और चंदा कम आया। तो उन कुरैशियों ने क्या किया, कहा कि अल्लाह का घर काबा छोटा बनाओ वो चलेगा, लेकिन हराम के पैसे हम काबा बनाने में लगाएंगे नहीं। ये इन लोगों ने कहा तो उन्होंने काबा छोटा बनाया। اب کعبہ چھوٹا بنایا حلال کے پیسوں سے, تو قیامت تک امت کا کام بن گیا ہم جاتے ہیں حتیم میں جاتے ہیں. حتیم کیا چیز ہے؟ قریش لوگوں نے کعبہ جو چھوٹا بنایا حلال کے پیسوں سے, اب سب کوئی بھی آدمی دل میں آوے کہ میں کعبہ میں جا کے نماز پڑھوں تو حتیم میں جاؤ نماز پڑھ لو, کعبہ کے اندر نماز پڑھنے کا ثواب ملے گا. حجۃ الوداع میں جب حضور نے زندگی کا آخری حج کیا تو حضور کی پاک بیوی ام المومنین حضرت عائشہ کہنے لگی کہ مجھے کعبہ کے اندر نماز پڑھنی ہے, تو حضور نے حتیم میں کھڑا کر دیا, لو پڑھو. تو حتیم کعبہ کی جگہ, انہوں نے وہ جو مضبوط کہ نہیں حرام نہیں چلے اللہ کے گھر میں حلال ہی چلے گا, بھلے کعبہ چھوٹا بنائیں گے. اب بعد میں تو اتنی گورنمنٹ آئی کہ پورا کعبہ سونے کا بنا ڈالے, اتنی گورنمنٹ آئی کہ نہیں. ابھی سعودی گورنمنٹ کے پاس کتنے پیسے, پورا کعبہ سونے کا بنا سکتے کہ نہیں بنا سکتے, حتیم بھی اندر لے لینا چاہے تو لے سکتے کہ نہیں لے سکتے. لیکن نہیں, وہ قریش نے کس اخلاص سے بنایا ہوگا کہ آج تک وہی نقشے پر کعبہ ہے. انہوں نے طے کر لیا کہ اللہ کے گھر میں حرام کا پیسہ نہیں لگے گا, اللہ کے گھر کے اندر حلال ہی کا پیسہ لگے گا. اچھا, دیوار سستی بنتی ہے, دروازے مہنگے بنتے ہیں, تو کعبہ میں دو دروازے تھے, ایک دروازہ تو ابھی جہاں ہے وہاں, اور ایک دروازہ دوسرا بالکل اپوزٹ سائڈ پر پیچھے, ابھی بھی اس کی نشانی موجود ہے کعبہ کے اوپر. دھیان سے دیکھنا, جہاں رکنے یمانی ہے وہاں نشانی ہے کہ یہاں دوسرا دروازہ تھا. تو انہوں نے پیسے حلال کے نہیں تھے تو ایک دروازہ کینسل کر ڈالا, پہلے دو دروازے تھے, لوگ ایک دروازے سے جاتے تھے دوسرے دروازے سے نکل جاتے تھے, کہا کینسل کرو ایک دروازہ, لیکن حرام کا پیسہ اللہ کے گھر میں نہیں آنا چاہیے. کیسا جذبہ! اب حجر اسود ہے جہاں سے ہم طواف شروع کرتے ہیں, یہ جنتی پتھر ہے, جنت جنت سے لایا گیا. حجر اسود, مقام ابراہیم اور پیلسٹائن کے اندر صخرۃ القدس, یہ تین دنیا میں جنتی پتھر ہے, یاد رکھنا. ایک حجر اسود, دوسرا مقام وَاتَّخِذُوا مِن مَقَامِ إِبْرَاهِيمَ مُصَلَّى, وہ بھی جنتی پتھر, اور تیسرا پیلسٹائن. وہ گولڈن ٹوم ہم دیکھتے ہیں فوٹو میں, وہ مسجد اقصا نہیں ہے, گولڈن ٹوم, اس کے نیچے ہے قبت, وہ قبت السخر کہلاتا ہے. پہلے وہ اپنا قبلہ تھا, وہ سفید جنتی پتھر ہے اس کے نیچے. یہ تین جنتی پتھر ہیں. اب جب قریشی لوگوں نے کعبہ بنایا تو حجر اسود دیوار میں لگانے کا نمبر آیا. حضور جوان تھے اور کعبہ بنایا قریش کے بڑے بڑے وڈیلوں نے, تو حجر اسود کون رکھے؟ وہ زمانے میں مکہ میں عرب میں خاندانی فیملی سسٹم بہت زوروں پر تھی. یہ کتم کہوے ہم لگائیں گے, وہ کہوے ہم لگائیں گے, وہ کہوے ہم لگائیں گے, اور تلوار لے کر کے اگر ہم کو نہیں لگاوے تو ہم دوسرے کو مار ڈالیں گے. ایسی حالت ہو گئی اور ایسی خطرناک پوزیشن ہو گئی کہ اس دن مکہ کے اندر خون کی ندیاں بہ جاوے, ایسی حالت ہو گئی. خالی حجر اسود رکھنے کے لیے دیوال میں, نیا باندھ کام ہوا تو. اب نبی پاک صلی اللہ علیہ وسلم بھی جوان تھے, اب وہ سب لوگوں نے آپس میں کیا فیصلہ کیا, وڈیل لوگوں نے, چلو ابھی سب گھر چلے جاؤ, کل صبح کے اندر جو سب سے پہلے حرم میں آوے وہ فیصلہ کر دے رہے کہ حجر اسود کون دیوال میں رکھے, کل فجر میں جو پہلے آ جائے مسجد حرم. اب دوسری دن صبح ہوئی تو پہلے مسجد میں نبی پاک صلی اللہ علیہ وسلم آئے, وہ تو سب گولے اڑ کے سوئے ہوئے, صبح میں کون اٹھ کے آوے جلدی. حضور پہلے آئے مسجد میں, اب سب کو پتا چل گیا کہ عبداللہ کا بیٹا محمد وہ مسجد میں پہلے آ گیا صبح میں, تو پورے مکہ والے کہنے لگے یہ سچے آدمی ہیں, امانت دار آدمی ہے, جو فیصلہ کرے وہ منظور ہے. اب حضور نے کیا کیا, دیکھا کہ مکہ میں تو رینجر ماحول ہے, تلوار چلے ایسا ماحول ہے. حضور نے کتنا بڑا سمجھداری سے کام لیا, ایک چادر منگوائی, چادر بچھاؤ. حضور نے حجر اسود چادر کے بیچ میں رکھا, چلو تمام فیملی کا ایک ایک لیڈر آ جاؤ. سب لیڈروں کو بلایا مکہ کے, چلو سب چادر کو چاروں طرف سے پکڑو. تو سب لوگوں نے چادر ذرا 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 پکڑی, چلو اٹھاؤ چادر. اٹھائی چادر اور ابھی جہاں حجر اسود ہے اتنی سائز پر ہے وہاں تک چادر حضور نے اٹھوائی. پھر حضور نے کیا کیا, سب چادر اٹھا کر کے یوں کیے, حضور نے پتھر اٹھا کے رکھ دیا. جھگڑا یہ نبی بننے کے اعلان سے پہلے کی بات کر رہا ہوں, یہ حضور کا کمال کے جھگڑے ختم کرانا. پورے مکہ کے اندر ایسا خطرناک جھگڑا تھا اس دن کہ نہ جانے کتنے ہزار آدمی کی مکہ میں اس دن لاش پڑ جاتی, لیکن حضور نے کیسی حکمت سے جھگڑا ٹھنڈا کر دیا. بس یہ خوبی ہمیں اپنانے کی ضرورت ہے کہ ہم جھگڑے نئے نئے کھڑے نہیں کریں بلکہ جھگڑے ٹھنڈے کریں, اپنی کوشش سے, اپنی دعا سے, اپنی تدبیر سے. یہ ہمارا مزاج ہونا چاہیے. بہت سے لوگ ہوتے ہیں ان کی عادت ہی ہوتی ہے بات لگاتے رہنے کی, گجرات میں کہتے چھڑکا کرا کرے بیٹا بیٹا, ان کا کام ہی ہے لڑوانے کا جھگڑوانے کا. یہ بڑے ڈینجر لوگ ہیں, خطرناک لوگ ہیں جو مسلمانوں کو آپس کے اندر لڑاتے ہیں جھگڑواتے ہیں. اور بعض لوگ کیسے ہوتے ہیں, مسجد میں جھگڑے کرائیں گے, بعض عورت کو کوئی عورت شادی کر کے سسرال گئی تو عورت کو انگلی کر کر کے سسرال والوں کے ساتھ لڑواتے ہیں. اتنے سسرال والے تو بہت پیسے والے ہیں, اور نہیں کہ تم کو الگ گھر بنا کر کے دے رہے, بس یہ جھگڑے ڈال لیے. ارے بھائی تجھے کیا پیٹ میں دکھتا ہے, وہ ساتھ رہتے تو رہنے دیں. یہ انگلی کرنے کی شیطانی ہے, تجھے کس نے کہا یہ کرنے کے لیے کہ سسرال میں ڈیمانڈ کرو الگ گھر چاہیے, ہم دونوں الگ رہیں گے. وہ جب رہنے گے رہیں گے, تمہیں انگلی کرنے کی کیا ضرورت. حدیث میں تو یہ بھی کہا کہ کوئی نوکر ہو تو نوکر کو سیٹھ کے خلاف مت بھڑکاؤ. آج کل تو لوگ نوکروں کو بھی بھڑکاتے, سیٹھ سے پگار زیادہ مانگو گی, انکم اتنی زیادہ ہے, پگار تم کو بہت کم دیتا ہے, فیسلٹی تو بہت کم ملتی ہے. اب وہ بےچارا پھنس جائے گا. وہ مانگنے گیا اور سیٹھ نے نوکری میں سے الگ کر دیا, جو تھا وہ بھی گیا. تو ایسے چھڑکا کرنے والے لوگ سماج میں بہت. حضرت نبی پاک صلی اللہ علیہ وسلم کی خوبی اور کمال یہ تھا کہ حضور لڑائی جھگڑے ٹھنڈے کرتے تھے, لڑائی جھگڑے بھڑکاتے نہیں تھے. یہ کمال تھا نبی پاک صلی اللہ علیہ وسلم. تو میں آپ کو یہ عرض کر رہا تھا کہ 40 سال کی زندگی نبی پاک صلی اللہ علیہ وسلم کی مکہ میں ایسی گزری کہ آپ کو کوئی نبی کے نام سے جانتا نہیں تھا, رسول کے نام سے جانتا نہیں تھا. ما کنت تدری ما الکتاب ولا الایمان ولکن جعلناه نورا نهدی به من نشاء من عبادنا. سارے مکہ والے حضور کو ایک ہی لفظ کہتے تھے, سچا آدمی ہے یہ, امانت دار آدمی ہے, جھگڑے ختم کرانے والا آدمی ہے. پورے مکہ میں 100% لوگ ایسا کہتے تھے. چلو آج کوئی ہم کو 100% نہیں کہے تو 50% تو لوگ ایسے ہونے چاہیے نا کہ جو ہمارے بارے میں سچا کہے. 50% تو ملنے چاہیے نا, ہزاروں بار سچا آدمی ایسے کتنے ہیں کہ اگر پبلک کے اندر پوچھنے جاوے اس کے بارے میں تو 50% لوگ ہمارے بارے میں سچائی کی گواہی دے رہے تو بھی بہت ہے. وہاں تو پورا مکہ 100% حضور کو سچا کہتا تھا. اسی لیے یہ 3 خوبی اپناؤ, سچائی, यानी जैसा है ऐसा ही कहो, ऐसा ही करो, जैसा है उसके खिलाफ कहोगे झूठ हो जाएगा और वो गुनाह बड़ा गुनाह होगा, मामूली नहीं। और अमानतदारी, और तीसरी चीज झगड़े ठंडे कराओ, झगड़े बढ़ाओ मत, झगड़े भड़काओ मत। लोग छोटी छोटी बातों के जरिए झगड़े भड़काते हैं, झगड़े बढ़ाते हैं, ये गलत आदत है। तौबा करनी चाहिए। अल्लाह मुझे आपको ये तीनों खूबियां अता फरमा दे, सच्चाई, अमानतदारी और झगड़ों को ठंडा करना, झगड़ों को भड़काने से अपने आप को बचाना। ये तीनों खूबी अल्लाह मुझे आपको अपनाने की तौफीक अता फरमा। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन, सुबहान रब्बिक रब्बिल इज्जति अम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाह रब्बिल आलमीन।